फेरि एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
सुर्खेतका 9 वटै स्थानीय तहका 7 वडामा स्वास्थ्य बिमा कार्यक्रम सुरु। 5 जनाको परिवारले वार्षिक 2500 रुपियाँ तिरे 50,000 सम्मको उपचार सेवा पाउने।
सुर्खेत सहित देशैभर प्रहरी हाम्रो टोलमा अभियान सुरु। सुरक्षाका लागि जनप्रतिनिधिसँग मिलेर काम गर्ने प्रदेश नम्बर 6 का प्रहरी प्रमुख चन्दको प्रतिबद्धता।
प्रदेश नम्बर 2 मा भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी। काङ्ग्रेसको अग्रता फराकिलो भन्दै माओवादी केन्द्र दोस्रो स्थानमा।
र 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले मालदिप्सलाई हरायो। 16 वर्ष मुनिको एसिया कप फुटबलमा नेपाल र भारतबीच खेल 2-2 को बराबरी।
हिमाल पहाड तराई कोही छैन पराई। बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा सुनिरहनु भएको छ। अब खबर विस्तारमा। सुर्खेतका 9 वटै स्थानीय तहका 79 वडामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ। बिमा कार्यक्रमको वीरेन्द्रनगरमा 1 कार्यक्रमका बीच शुभारम्भ गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पहिलो स्वास्थ्य बिमा सदस्यता लिनुभएको छ। स्वास्थ्य बिमा कार्यक्रमको सदस्य बन्न चाहनेका लागि 5 जनाको परिवारले वार्षिक रूपमा प्रति परिवार 2500 रुपियाँ तिर्नुपर्नेछ भने 5 जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्यको लागि 425 थप रकम लाग्ने बताइएको छ। स्वास्थ्य बिमा गरेपछि 5 जनासम्मको परिवारले आवश्यक पर्दा वार्षिक 50,000 रुपियाँसम्मको सेवा उपभोग गर्न पाउनेछन् भने थप सदस्य भएमा 10,000 थपिने र त्यसको अधिकतम सीमा 1,00,000 रुपियाँसम्म हुने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ। बिमा कार्यक्रम सुरु भएसँगै मध्यपश्चिम क्षेत्रीय अस्पताल, मेहेलकुना अस्पताल, अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्र, दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्र र सालकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा लिन सकिनेछ। सुर्खेतका 900 वडामा प्रतिवडा 1 जना दर्ता सहयोगी राखेर सेवा प्रदान गर्ने बताइएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले स्वास्थ्य बिमा कार्यक्रम सुर्खेतमा लागू भएकोमा खुसी व्यक्त गर्दै सबैले स्वास्थ्य बिमा गराउनु पर्नेमा जोड दिनुभयो। यस्तै नगर प्रमुख सुवेदीले पनि सबैभन्दा ठूलो धन भनेकै स्वास्थ्य भएको भन्दै स्वस्थ जीवनका लागि अनावश्यक गरिने खर्च बचाएर बिमा गराउन अनिवार्य रहेको बताउनुभयो। नेपालको संविधान 2072 को धारा 51 जको राज्यको नीति अन्तर्गत नागरिकलाई स्वास्थ्य उपचारमा पहुँच पुर्याउने उद्देश्यका साथ सुर्खेतमा पनि स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको हो। यसअघि 15 वटा जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रम यसपटक सुर्खेत, बर्दिया र रोल्पासहित 7 जिल्लामा लागू भएको हो। नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्न दीर्घकालीन लक्ष्यका साथ सरकारले आर्थिक वर्ष 2072-73 कैलाली, बागलुङ र इलामबाट यो कार्यक्रमको थालनी गरेको थियो।
प्रहरीले सुर्खेत सहित देशैभरि शान्ति सुरक्षा र सुशासन जनमैत्री प्रहरी र प्रशासन हाम्रो अभियान भन्ने नारासहित प्रहरी हाम्रो टोलमा अभियान सुरु गरेको छ। नेपाल सरकारको निर्देशनमा गृह मन्त्रालयबाट 84 बुँदे सुधार योजना अन्तर्गत हिजोबाट सुर्खेतमा पनि 1 समारोहका बीच कार्यक्रम सुरु गरिएको हो। प्रदेश नम्बर 6 का प्रहरी प्रमुख रणबहादुर चन्दले प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउनका लागि प्रहरी टोलमा भन्ने कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। उहाँले हरेक टोल सुरक्षित हुनुपर्ने भन्दै सहरी क्षेत्रमा मात्रै नभएर प्रहरीले गाउँ गाउँमा नागरिकसँग सहकार्य गर्ने बताउनुभयो।
टोल टोलमा प्रहरी भनेको के हो भन्दाखेरि एउटै प्रहरी त्यो टोलमा जाँदाखेरि एक त मान्छेहरूको मन मस्तिष्कमा भिज्न जान्छ र उसले अरूको समस्याहरू पनि बुझ्छ र मान्छेहरूले त्यसलाई भन्न पनि रुचाउँछ किन भन्दाखेरि पहिलादेखि आइरहेको यो हाम्रो साथी हो भन्ने हिसाबले हुन्छ र अब त्यो टोलका समस्याहरू पनि उसले के हुन्छ भन्दाखेरि गहिराईमा बुझ्छ। त्यस कारणले त्यो प्रहरी गाउँमा गइसकेपछि त्यो समस्याहरूको रुट कजहरू पत्ता लगाउन सकोस् भन्ने पनि यसको उद्देश्य हो। त्यस कारणले अब यसरी राख्दाखेरि के हुन्छ भने जनता र प्रहरीको बिचमा एउटा आत्मीय एउटा भावना बढ्न जाने अभियानको थालनी भएको छ र अब यसमा म सबैलाई के भन्छु भन्दाखेरि यसलाई पोजिटिभ रूपमा लिएर हामी अगाडि बढ्यौँ भने यसको असर, यसको रिजल्ट चाहिँ के हुन्छ भन्दाखेरि अब भोलिदेखि यसको के अरे असर हामीले देख्न सक्छौँ।
उहाँले प्रहरी टोलमा गएर नागरिकका समस्या समाधानका लागि प्रत्यक्ष जोडिने भन्दै यसका लागि स्थानीय जनप्रतिनिधिसँग मिलेर काम गर्ने बताउनुभयो।
शान्ति सुरक्षा राम्रो होस् भन्नका लागि हरेक जिल्लामा स्थानीय सरकारबाट निर्वाचित प्रतिनिधिहरू छन्, उहाँहरूसँगको सहकार्यमा हामी जुटिरहेछौँ कि तपाईँको गाउँमा तपाईँको तर्फबाट तपाईँले के गर्न सक्नुहुन्छ र अब हामीले तपाईँलाई चाहिँ कसरी सहयोग गरौँ भन्ने काममा एउटा हामी जुटिरहेछौँ। र यसबाट मलाई लाग्छ के होला भन्दाखेरि उहाँहरू पनि राम्रो काममा राम्रो दिशातिर अग्रसर भइरहेको हुनाले हामीले र उहाँहरूले मिलेर काम गर्यो भने निश्चित रूपमा शान्ति सुरक्षा राम्रो होला।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले प्रहरी प्रशासन र स्थानीय नागरिक बीचको सम्बन्ध सधैँ सुमधुर बनाउन र टोल टोलमा शान्ति सुरक्षा प्रदान गर्न यो अभियानले सहयोग गर्ने बताउनुभयो। प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जिल्ला प्रशासन कार्यालयले हेल्प डेस्क स्थापना गरेको भन्दै टाढाबाट आएका नागरिकका लागि हेल्प डेस्कले सहजीकरणमा सहयोग गर्ने बताउनुभयो।
भौगोलिक विकटताका कारण सत्य निरूपण तथा मेलमिलाप आयोग 6 नम्बर प्रदेश मुकामको काम प्रभावित भएको एक कार्यक्रमका सहभागीले बताएका छन्। सामाजिक न्याय तथा मानव अधिकार संसदीय समितिले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्। सहभागीहरूले पीडित अधिकार कर्मी, राजनीतिक दलका प्रतिनिधि लगायतले 6 नम्बर प्रदेशका विकट जिल्लाका पीडितहरू सुर्खेत स्थित आयोगको मुकाममा समयमै आउन नसक्दा सत्य तथ्य छानबिन गर्न समस्या भएको बताएका छन्। आयोगको 6 नम्बर प्रदेश कार्यालयमा जनशक्ति अभाव मुख्य समस्या रहेको र यसले गर्दा द्वन्द्वकालका घटनासँग सम्बन्धित उजुरीको छानबिन गर्न कठिनाई भएको उनीहरूले बताएका छन्। न्यायका लागि लामो समयदेखि पर्खाइमा रहेका उजुरीकर्ताहरूले न्याय निरूपणमा हुनेमा शंका गर्न थालेको समेत सहभागीले बताएका छन्। सरकारवालासँगको अन्तर्क्रियाका क्रममा संसदको सामाजिक न्याय तथा मानव अधिकार समिति 6 नम्बर प्रदेशका संयोजक रहनुभएका खड्क बहादुर बस्यालले प्रदेश आयोगको प्रदेश कार्यालय सुर्खेतमा देखिएको समस्यालाई छिटै समाधान गरिने विश्वास दिलाउनुभयो। उहाँले सहभागीको गुनासोहरूको सम्बोधन गर्दै तत्काल समितिको बैठक बसे यसबारेमा सत्य निरूपण तथा मेलमिलाप आयोगमा जानकारी गराइने बताउनुभयो। संयोजक बस्यालले पीडितलाई राज्यले न्यायका लागि लामो समयसम्म कुराइरहेको समेत स्वीकार गर्दै अब भने छिट्टै नै कार्यालयको कामलाई सहज बनाइने बताउनुभयो। कार्यक्रममा समितिका सदस्यहरू सर्वतारा खातुन, दलजित सिरपाली विक, वसुन्धरा बुढा, ज्ञानो जैसी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्के, स्थानीय विकास अधिकारी अमृत लम्साल, स्थानीय शान्ति समितिका संयोजक मोहन थापा, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले मफसलमा संचार माध्यमलाई बचाउन सुर्खेतको विज्ञापन सुर्खेतमै संचार माध्यमलाई दिनुपर्ने नीति ल्याउन लागेको बताउनुभयो। नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा कुनै पनि जिल्लाले त्यहीकै संचार माध्यमलाई विज्ञापन दिने नीति लागू गर्न सके मफसलको मीडिया बाँच्ने आधार बन्ने बताउनु भएको छ। नागरिकलाई सुर्खेतले नागरिकलाई सूचनाको अधिकार प्रत्याभूति गराउने मीडियालाई सरकारले कुनै सहयोग नगरेको भन्दै त्यसका लागि महासंघले दबावमूलक कार्यक्रमहरू तय गर्ने पोखरेलको भनाइ छ। यस्तै महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले संचारकर्मीलाई जहिले पनि पारिश्रमिक र सेवा सुविधाकै चिन्ता हुने गरेको बताउनुभयो। उहाँले श्रम अनुसारको मूल्याङ्कन अझ हुन नसकेको हुँदा महासंघले श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाइरहने बताउनुभयो। महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ बर्देका अध्यक्ष राजेन्द्र धिताल, महासंघ सुर्खेतका पूर्व अध्यक्षहरू कमलेश डिसी, मोतीलाल पौडेल, प्रेस युनियनका अध्यक्ष नरसिंह थापा, चौतारीका अध्यक्ष सूर्यप्रकाश कणेल लगायतले आफ्नो भनाइ राख्नु भएको थियो। कार्यक्रमका अवसरमा महासंघको 25 औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित पोखरेललाई सम्मान पनि गरिएको छ।
प्रहरीले शान्ति सुरक्षा थप प्रभावकारी बनाउने भन्दै प्रहरी मेरो टोलमा अभियान सुरु गरेको छ। यसअघि मुस्कान सहितको सेवा र प्रहरी मेरो साथी अभियान सञ्चालन गरेको प्रहरीले फेरि नयाँ अभियानको थालनी गरेको हो। यसै सन्दर्भमा हामीले वीरेन्द्रनगरमा भेटिएका प्रहरी कर्मचारीहरूलाई यो अभियानको उद्देश्य पूरा गर्न तपाईँको पहल के हुनेछ भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
यो हाम्रो अभियान चाहिँ देशव्यापी अभियान हो। यसको मुख्य उद्देश्य के हो भने सुरक्षाको अवस्था चाहिँ गाउँ घर बस्ती टोलसम्म पुग्नु पर्छ र त्यो पुगाउने माध्यम चाहिँ यसलाई हामीले मनाएका छौँ। टोल टोलमा एउटा टोल एउटा प्रहरी भन्ने चाहिँ जसले गर्दा चाहिँ समाजको सानो सानो क्लस्टरमा पनि यसले चाहिँ के गरोस् सुरक्षाको प्रत्याभूति गरोस् बस्ती बस्तीमा प्रहरीको सेवा पुर्याउन यहाँहरूको सहयोग चाहिँ अपरिहार्य छ भन्ने चाहिँ हिसाबले उहाँहरूलाई चाहिँ जानकारी गराएर चाहिँ उहाँहरू सँगसँगै हातेमालो गरेर चाहिँ हामी चाहिँ त्यो बस्ती बस्तीमा सीमा पुग्ने चाहिँ लक्ष्य लिएको छ।
विशेष गरी त अब जनताहरूसँग डाइरेक्ट सम्बन्ध राख्दाखेरि है उनीहरू प्रहरी भन्ने बित्तिकै अलिकति कसै कसैमा हुन्छ नि हिचकिचावट अथवा नराम्रो व्यवहार हुन्छ है प्रहरीको भन्ने जस्तो सोचाइ बुझाइराखेको हुन्छ नि। त्यस्तो खालको ऊहरू चाहिँ सकारात्मक विचार राख्न सक्छन् जस्तो अथवा डर भगत त्रास भएको ऊहरू पनि हराएर जान्छ। राम्रो सम्बन्ध समन्वय हुनसक्छ। हरेक कुरामा हामी साथी साथी जस्तो भएर हिँड्न सक्छौँ, हातेमाटो गरेर हिँड्न सक्छौँ जस्तो महसुस लागेको मलाई।
प्रहरी हाम्रो टोलटोलमा भन्ने कार्यक्रमले प्रहरीबाट हुनुपर्ने सेवा सुविधाहरू र गाउँघरमा हुने अपराध अनि जघन्य अपराध त्यसपछि लैङ्गिक हिंसा घरेलु हिंसा त्यस्तो सम्बन्धी चाहिँ जनचेतना फैलिएर छिटोभन्दा छिटो पुलिस कहाँ पुग्ने र प्रहरीले छिटोभन्दा छिटो चाहिँ त्यसको न्यूनीकरण गर्न सक्ने यो अभियानको अपेक्षा छ।
प्रहरी हाम्रो टोलटोलमा भन्ने कार्यक्रमले जनतालाई चाहिँ शान्ति सुरक्षा अनि चोर डकैत गुन्डागर्दीहरू नियन्त्रण हुने, सवारी दुर्घटनाहरू पनि नियन्त्रण हुने भएको हुनाले घरायसी हिंसा पनि भनौँ टोलटोलमा झगडा भइराखेको हुन्छ, हामी चाहिँ टोलटोलमा भए पनि उहाँहरूलाई सहज हुन्छ, हामी त्यहाँ गएर सहरले चाँडै गर्न सक्छौँ। प्रहरी हाम्रो टोलटोलमा भन्ने कार्यक्रम भएको
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतका 9 स्थानीय तहका सबै वडामा स्वास्थ्य बिमा कार्यक्रम सुरु, सुर्खेत सहित देशैभर प्रहरी हाम्रो टोलमा अभियान सुरु लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाली काङ्ग्रेस जाजरकोटले आगामी मंगसिर 10 हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि जाजरकोटबाट उम्मेद्वार छनौट गरेको छ। कंग्रेस जाजरकोटको बैठकले प्रतिनिधि सभाका लागि जाजरकोट क्षेत्र नम्बर 2 सांसद समेत रहनुभएका राजीव विक्रम शाहलाई उम्मेद्वार बनाएको छ। प्रदेश सभाका लागि क्षेत्र नम्बर 1 पूर्व क्षेत्रीय सभापति युवा नेता वेदराज सिंह र क्षेत्र नम्बर 2 पार्टी सभापति दीपक जङ शाहलाई उम्मेद्वार बनाएको कंग्रेस जाजरकोटले जनाएको छ। संग्रह प्रदेशको लागि जाजरकोट कांग्रेसले सर्वसम्मत रूपमा उम्मेद्वारलाई छनौट गरेपछि उत्साह थपेको कार्यकर्ताले बताएका छन्। सधैँजसो अन्तिम अवस्थामा मात्र उम्मेद्वारको टुङ्गो लगाउने परम्परालाई यसपटक कांग्रेसले जाजरकोटबाट तोडेको हो। जाजरकोटमा यसअघि नेकपा माओवादी केन्द्रले उम्मेद्वारको टुङ्गो लगाइसकेको छ। नेकपा एमालेमा भने आकांक्षी धेरै भएकाले उम्मेद्वारका विषयमा छलफल भइरहेको बताइएको छ।
यही असोज 2 सम्पन्न भएको प्रदेश नम्बर 2 स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत अहिले मतगणना चलिरहेको छ। अहिलेसम्म 80 स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ भने अब 56 तहको मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ। मतपरिणाम आउने क्रम अनुसार नेपाली कङ्ग्रेसले अग्रता फराकिलो बनाउँदै गएको छ। कङ्ग्रेसले अहिलेसम्म 27 स्थानीय तहमा विजय हासिल गरेको छ भने माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ। माओवादी केन्द्रले 14 स्थानमा विजय हासिल गर्दा संघीय समाजवादी फोरम 13, राष्ट्रिय जनता पार्टी 12, नेकपा एमाले 10, नेपाल लोकतान्त्रिक फोरमले 3 तथा नयाँ शक्तिले 1 स्थानीय तहमा जित हासिल गरेको छ। यस्तै नेपाली कङ्ग्रेस 11, माओवादी केन्द्र 13, संघीय समाजवादी फोरम 11, राजपा 7, एमाले 11, नेपाल लोकतान्त्रिक फोरम 1 स्थानीय तहमा अगाडि रहेको छ।
बुद्ध लामा नेपाल आइडल घोषित हुनुभएको छ। गैराती कतारको दोहामा भएको ग्रान्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल बन्नुभएको हो। उपाधिसँगै पोखराका बुद्ध लामाले 20 लाख रुपियाँ नगद र महिन्द्राको KUV 100 गाडी पाउनु हुने भएको छ। यस्तै 15 लाख बराबरको भिडियो एल्बम र कन्ट्याक्ट पाउनुहुने भएको छ। मोरङका निशान फर्स्ट रनर अफ हुनुभयो भने ललितपुरका प्रताप दास सेकेन्ड रनर अफ भन्नुभएको छ। निशानले 15 लाख रुपियाँ नगद पाउँदा प्रतापले 10 लाख रुपियाँ प्राप्त गर्नुभएको छ। एसएमएस र मोबाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो। 9,31,00,000 मत आएको आयोगले जनाएको छ। नेपाल आइडलको समापनसँगै AP1 टेलिभिजनले अर्को रियालिटी सो नेपाल गट ट्यालेन्टको घोषणा गरेको छ। यो 2018 सुरु हुनेछ।
नेपालगञ्ज उपमहानगरपालिकामा नगर सरसफाई अभियानको सुरुवात गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको सरसफाई अभियान अन्तर्गत सबैको स्वतस्फूर्त सहभागितामा पुष्पलाल चोकमा सरसफाई समेत गरिएको छ। सरसफाई अभियानमा प्रहरी, नागरिक समाज, नगरवासी लगायतको उपस्थिति रहेको थियो। नेपालगञ्ज उपमहानगरपालिकाले हिजोदेखि नियमित रूपमा नगरको सरसफाईको सुरुवात गरेको जनाएको छ। ग्रिन नेपालगञ्ज क्लिन नेपालगञ्जले थालेको अभियान पछि नियमित सरसफाईको अभियान अघि बढेको हो। साप्ताहिक रूपमा नगरका विभिन्न चोक, सार्वजनिक स्थल, धार्मिक स्थल लगायतको सरसफाई हुँदै आएको छ।
बाँकेमा जिल्ला अनुगमन समितिद्वारा अनुगमनलाई तीव्रता दिएको छ। चाडपर्वलाई लक्षित गरी विशेष गरी दैनिक उपभोग्य पसल तथा उद्योगको अनुगमन गरिरहेको वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण प्रसाद पौडेलले बताउनु भयो। उहाँले दैनिक गरिने अनुगमनबाट दुई चारवटा पसलले उपभोक्ता ठगी गरेको पाइएको बताउनु भएको छ। यस्ता पसललाई तत्काल कारवाही गर्ने गरी काम गरेको बताउँदै उहाँले अखाद्य वस्तु पसल अगाडि नै नष्ट गर्ने गरी दिएको बताउनु भयो। यसैबीच हिजो गरेको बजार अनुगमनबाट कोहलपुर स्थित भेरी खाद्य उद्योगबाट दुई बोरा कुहिएको गहुँ नष्ट गरेको मनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका बाँकेका अध्यक्ष वसन्त गौतमले बताउनु भयो। यस्तै पसलले खाद्य उद्योगको नाम दर्ता विपरीत रहेर खुर्सानीको धुलो, मसलाको धुलो उत्पादन गरेको पनि पाइएको उहाँको भनाइ छ। हिजो कोहलपुर चप्परगौडी नजिकै रहेका होटलको अनुगमनबाट मूल्य सूची नराखेको पाइएको छ। जाजरकोटी सप्लायर्सले भारतीय ठग ढक प्रयोग गरेको पाइएपछि अनुगमन समितिले जफत गरेको छ।
सुर्खेतको गुर्बाकोट नगर स्वास्थ्यले वडा नम्बर 9 बोटेचौर बजारमा H1N1 बारेमा घर दैलोमै पुगेर स्थानीय बासिन्दालाई सचेत बनाएको छ। घर घरमा गई चेक जाँच गर्नुको साथै यसबाट बस्ने तरिकाको बारेमा सचेत बनाइएको सहारे स्वास्थ्य चौकीका प्रमुख किरण ओलीले जानकारी दिनुभयो। सचेतनामूलक कार्यक्रमलाई व्यापकता दिन अहिले H1N1 नियन्त्रणमा आएको व्यापकता दिएपछि अहिले H1N1 नियन्त्रणमा आएको छ भने रुगाखोकी तथा ज्वरोका बिरामी समेत घटेको प्रमुख ओलीले बताउनुभयो। चेक जाँचको क्रममा 39 जनामा मात्र रुगाखोकी र ज्वरोको समस्या भेटिएको उहाँको भनाइ छ। यो सहित 3 पटकसम्म यस वडामा घर दैलोमै पुगी संक्रमितको चेक जाँच गरिएको स्वास्थ्य चौकीले जनाएको छ। भेरी खबरमा विदेश र खेलकुदका खबरसँगै अन्य खबर पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायत अन्य केही खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। बर्दियाको गुलरियामा पूर्ण सरसफाई सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। जिल्लाका 8 स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी प्रमुखहरू सहभागी गोष्ठीमा बर्दियामा रहेको पूर्ण सरसफाईका बारेमा जानकारी गराइएको छ। कार्यक्रममा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले जिल्लाका सम्पूर्ण गाउँपालिका र नगरपालिकालाई समितिको सदस्यको रूपमा खादा ओढाएर स्वागत गरेको छ। जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष एवं खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष शिवप्रसाद थारूले खादा ओढाएर सम्मान गर्नुभएको हो। कार्यक्रममा जिल्लामा रहेको खानेपानी र सरसफाईको अवस्था, सरसफाई गुरु योजना 2068 व्यवस्था, पूर्ण सरसफाई मार्गदर्शन 2073 अवधारणा र यसको कार्यान्वयनको विषयमा जानकारी गराइएको छ।
दाङको तुलसीपुर घोराई सडक खण्डमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। तुलसीपुरबाट पोखराका लागि छुटेको नाचारख 7243 नम्बरको बसले घोराई उपमहानगरपालिका 11 डोक्रेना चोकमा ठक्कर दिँदा स्थानीय 81 नरमाया रेगिमको मृत्यु भएको हो।
मदन पुरस्कार गुठीले 2073 सालको धृतराष्ट्र कृतिका लागि कवि घनश्याम कडेललाई प्रदान गरेको छ। ललितपुरको पाटन ढोकामा आयोजित कार्यक्रममा गुठीले पुरस्कार प्रदान गरेको हो। गुठीले 26 वर्षपछि छन्द साहित्यको लागि मदन पुरस्कार प्रदान गरेको हो। 2073 सालमा प्रकाशित भएका 195 पुस्तकमध्ये छानिएका 9 धृतराष्ट्रलाई मदन पुरस्कार प्रदान गरिएको हो। यस्तै जगदम्बा श्री पुरस्कार चर्चित कार्टुनिस्ट दुर्गा बराल अर्थात् वात्सायनलाई प्रदान गरिएको छ। कार्टुन विधामा जगदम्बा श्री दिइएको यो पहिलो पटक हो। पुरस्कार पाएपछि वात्सायनले कार्टुनलाई पनि साहित्यको मुख्य का रूपमा लिँदै पुरस्कार दिएकोमा खुसी व्यक्त गर्नुभयो। आफ्नो कार्टुन अरूले मन पराए पनि आफैलाई मनपर्ने कार्टुन भने बनाउन नसकेको बरालको भनाइ छ। नेपाली साहित्यको सबैभन्दा प्रतिष्ठित दुवै पुरस्कारको राशि 2-2 लाख रुपियाँ रहेको छ।
हुम्लामा वन मौरीको मह निकाल्न खोज्दा रुख ढाल्दा च्यापिएर 2 ज्यान गएको छ। सर्केगाड गाउँपालिका 2 रुखमा च्यापिएर 2 ज्यान गएको प्रहरीले जनाएको छ। वन मौरीको रुखमा भएको घारबाट मह निकाल्नको लागि रुख ढाल्दा च्यापिएर स्थानीयवासी 65 वर्षका घोलजे बुढाथुकी र 53 वर्षका रति रावतको ज्यान गएको स्थानीयवासी गणेश महतराले जानकारी दिनुभयो।
भेरी खबरमा अब लागौँ विदेशका खबरतिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन आदेश जारी गर्नुभएको छ। राष्ट्रपति ट्रम्पको आदेशसँगै अब अमेरिकी राज्य कोष विभागले उत्तर कोरियासँग व्यावसायिक सम्बन्ध भएका आर्थिक संस्थान तथा कम्पनीमाथि कारवाही गर्ने अधिकार पाएको छ। संयुक्त राष्ट्रसङ्घले 2 अघि उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर नयाँ प्रतिबन्ध लगाएको थियो। नयाँ प्रतिबन्ध घोषणा गर्दै राष्ट्रपति ट्रम्पले मानवताका लागि सबैभन्दा खतरनाक हतियार विकसित गरेकाले उत्तर कोरियालाई रोक्नका लागि यो कदम चालिएको बताउनुभयो। परमाणु हतियार र क्षेपास्त्र सम्बन्धी कार्यक्रमका लागि लगानी जुटाउन उत्तर कोरियाले लामो समयदेखि अन्तर्राष्ट्रिय आर्थिक प्रणाली दुरुपयोग गरेको उहाँको आरोप छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। 16 वर्ष मुनिको एसिया कप सन फुटबल अन्तर्गत नेपाल र भारतबीच खेल 2-2 बराबरी भएको छ। 76 मिनटमा नेपालका ब्रिजेश चौधरीले गोल गरेर अग्रता दिलाए पनि 83 मिनटमा भारतका हरपितले गोल गर्दै खेल बराबरी बनाउनु भएको हो। 85 मिनटमा भारतका हरपितले नै गोल गरेपछि भारतले लिएको अग्रता 2 पनि टिक्न पाएन। 87 मिनटमा नेपालका लागि ब्रिजेशले नै दोस्रो गोल गर्दै खेल फर्काउनु भएको थियो। समय डीमा रहेको नेपाल पहिले खेलमा इराकसँग 1-0 पराजित भएको थियो भने भारतले प्यालेस्टाइनलाई हराएको थियो। नेपाल इराक भारत र प्यालेस्टाइनसँगै समय डीमा रहेको छ। 10 समय रहेका छन् प्रतियोगितामा समय विजेता र उत्कृष्ट 5 उपविजेताले 16 वर्ष मुनिको एसिया कप खेल्न पाउने भएका छन्।
र 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा नेपाल विजय भएको छ। पहिलो खेलमा भुटानसँग स्तब्ध भएको नेपालले मालदिप्सलाई 2-0 गोल अन्तरले पराजित गरेको हो। नेपाललाई जिताउन 7 मिनटमा रोमन लिम्बू र 57 मिनटमा रेजिन सुब्बाले 1-1 गोल गर्नुभयो। प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बङ्गलादेश र मालदिप्स रहेका छन्। नेपालले आउँदो 9 गते बङ्गलादेश र 11 गते भारतसँग प्रतिस्पर्धा गर्दैछ। सबैले एक अर्कासित खेलिसकेपछि अङ्क तालिकाको शीर्ष स्थानमा रहने दुई टिम बीचमा फाइनल खेल हुनेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतका 9 स्थानीय तहमा सबै ओडामा स्वास्थ्य बिमा कार्यक्रम सुरु। 5 परिवारले वार्षिक 2500 तिरे 50,000 रुपियाँसम्मको उपचार सेवा पाउने।
सुर्खेत सहित देशैभर प्रहरी हाम्रो टोलमा अभियान सुरु। सुरक्षाका लागि जनप्रतिनिधिसँग मिलेर काम गर्ने प्रदेश नम्बर 6 प्रहरी प्रमुख चन्दको प्रतिबद्धता।
प्रदेश नम्बर 2 भएको निर्वाचनको मतपरमा आउने क्रम जारी। कङ्ग्रेसको अग्रता फराकिलो बन्दै माओवादी केन्द्र दोस्रो स्थानमा।
र 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले मालदिप्सलाई हरायो। 16 वर्ष मुनिको एसिया कप छनौट फुटबलमा नेपाल र भारत बीचको खेल 2-2 बराबरी। हवस् त, अहिले बिहान 8 भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।